आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
यीशुको प्रेम अनन्त प्रेम पाए मैले यो जीवनमा, यीशुको प्रेम अनन्त प्रेम पाए मैले यो जीवनमा, आशा बनी मृत्युबाट जीवित भए मुक्तिदाता प्रभु येशु, मृत्युबाट जीवित भए मुक्तिदाता प्रभु येशु, फेरि आउने स्वर्ग जानु भयो यीशुको प्रेम अनन्त प्रेम पाए मैले यो जीवनमा, यीशुको प्रेम अनन्त प्रेम पाए मैले यो जीवनमा, मेरो जिन्दगीमा यीशुको प्रेम अनन्त प्रेम पाए मैले यो जीवनमा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। श्रोता, आशा गर्दछु आज पनि तपाई सबै रेडियोको सामुन्ने पवित्र धर्मशास्त्र बाइबलको निमित्त अध्ययनको निमित्त तयारीको साथ आइपुगिसक्नु भएको छ। म पनि तयारीको साथ आइपुगिसकेको छु। निश्चय नै आज पनि हामी सबै पवित्र धर्मशास्त्रको अध्ययनद्वारा आशिषित हुनेछौ। अनि श्रोता, तपाईँहरूका सुन्दर पत्रको निम्ति पनि म धन्यवाद दिन चाहन्छु। तपाईँहरूको प्रेम सधैँ नै मैले महसुस गरिरहेको छु, अनुभव गरिरहेको छु तपाईँहरूका सुन्दर पत्रको माध्यमद्वारा। यसरी नै आउने दिनहरूमा पनि पत्रचार गर्न नभुल्नुहोला। हजुर, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले लेवी 3 अध्याय 1 पददेखि 10 पदबाट अध्ययन गरिरहेका थियौं। अनि लेवी 3 अध्यायको मुख्य विषय थियो मेलबलि, र हामीले यसको विवरण सहित देखिसकेका छौ। यस अन्तर्गत हामीले देख्यौं पशुहरूबाट बलिदान अनि भेड़ा बाख्राहरूबाट बलिदान, अनि हामीले यी हरेक विषयमा विवरण सहित देखिसकेका छौं। आज हामी बाँकी 3 अध्याय 12 पददेखि लिएर 4 अध्याय 2 पदसम्म देख्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ मेल बलि अन्तर्गतका तेस्रो बलिदान, त्यो हो बोकाहरूबाटको बलिदान। 3 अध्याय 12 पदमा यस प्रकार लेखिएको छ, यदि त्यसको बलि बाख्रा हो भने त्यसले त्यो परमप्रभुको सामु चढ़ाओस्। मित्र, यो चाहिँ मेल बलिको लागि बलिदानको तेस्रो र आखिरी प्रकारको बलि हो। मेल बलिमा यी 3 प्रकारका बलिदानहरू ख्रिष्टको विभिन्न पक्षहरूको तस्वीर दिन अति आवश्यकता छ। बोकाले बाख्राले मानिसको पाप उठाइ लान ख्रिष्टको पूर्ण पहिचान पर्याप्त भएको तथ्यको प्रतिनिधित्व गर्दछ। उहाँ प्रभु येशू ख्रिष्ट हाम्रो निम्ति पाप बनिनुभयो। उहाँ हाम्रा पापहरूको प्रायश्चित हुनुहुन्छ, जुनको अर्थ हुन्छ उहाँले पर्याप्त रूपमा र सम्पूर्ण आवश्यक भन्दा धेरै हाम्रा पापीहरूको निम्ति हाम्रा पापको दण्डको तिर्नुभयो। उहाँले तपाईँको र मेरो पापको पूरा सजाय आफैमाथि लिनुभयो। पापको लागि उहाँको भेटी बलिदान स्पष्ट रूपमा हिब्रू 10 अध्याय 6-14 पदमा प्रस्तुत गरिएको छ। यसको धर्मविधिले पनि पशु बलिको र भेड़ाहरूको बलिको विधि तरिकाको पछ्याउँछ। 13-17 पदमा भनिएको छ, त्यसले आफ्नो हात त्यसको टाउकोमा राखोस् र भेट हुने पालको सामुन्ने त्यसलाई मारोस्, अनि हारूनका छोराहरूले वेदीमा वरिपरि त्यसको रगत छर्कुन्, त्यसले त्यसबाट आफ्नो भेटी परम प्रभुको निम्ति आगोद्वारा चढ़ाओस्। आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रा माथिको सबै बोसो, दुवै मृगौला र ती माथि र कम्मर नेर भएको बोसो र मृगौला समेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्। पुजारीले ती मिठो बास्ना हुनलाई आगोद्वारा चढ़ाएको बलि वेदीमा भोजन स्वरूप जलाउन्। बोसो जति सबै परम प्रभुको हो। तिमीहरूले बोसो र रगत नखाऊ, यो तिमीहरूका पुस्तौं पुस्तकका निम्ति तिमीहरू जहाँ बसे तापनि अनन्तको विधि होस्। मित्र, यहाँ 2 कथनहरू छन् जुनले हामीलाई केही क्षणको निम्ति अगाडि बढ्न दिँदैन। ती हुन् बोसो जति सबै परमप्रभुको हो र तिमीहरूले बोसो र रगत नखाओ। यी 2 निषेधहरू वास्तवमा हाम्रा ध्यान खिच्ने कुराहरू हुन्। तिनीहरू अध्याय 7 मेलबलिको व्यवस्थामा विस्तार गरिएको छ, अनि रगत खान निषेधको कारण लेवी 17:10-14 पदमा स्पष्ट दिइएको छ र पछिबाट हामी यसको अध्ययन गर्नेछौ। अनि यहाँ बोसो खान निषेधको दिइएको छ, अर्थात मना गरिएको छ। बोसो परमप्रभुकै हो। मानिसलाई पुनः स्मरण दिलाएको छ कि तिनी खुनद्वारा उद्धार गरिएका थिए। त्यही नै परमेश्वरको अगाडि हामीलाई ग्रहण गर्ने कामको एक आधार हो। मित्र, त्यसले हामीलाई परमप्रभुसँग परमेश्वरसँग संगति र सहभागिताको टेबलमा ल्याउँदछ। तर बोसो चाहिँ परमप्रभुको हो। उहाँ सबभन्दा उत्तम कुराको माग गर्नुहुन्छ। यदि हामी उहाँसँग हाम्रो संगतिको पूर्ण आनन्द उठाउन चाहन्छौ भने हामीले उहाँलाई हाम्रो सबभन्दा उत्तम कुरा दिनुपर्छ। त्यहाँ उहाँप्रति पूर्ण समर्पण हुनै पर्छ। हाम्रा जीवनहरूका जिउँदो बलिदानले सहभागिताको उहाँको मिठो शान्तिमा प्रवेश गर्नको निम्ति हाम्रो उद्धारको पछ्याउनै पर्छ। यही नै रोमी 12:1, युहना 15:14 र फिलिपी 3:10-14 सन्देश हो। उद्धार रगतद्वारा, खुनद्वारा हो। शुद्धिकरण र सेवा बोसोद्वारा हो। हजुर, मेल बलिको व्यवस्था लेवी 7:11-38 पदमा दिइएको छ। यो पाँच बलिहरूको सबै निर्देशनहरूको सबभन्दा विस्तृत, ठूलो विस्तृत हो र यो अन्तिम हो। परमेश्वरको शान्तिको आनन्द उठाउन सक्नुभन्दा पहिले अरू बलिहरूको महत्वको प्रवेश हुनै पर्छ। जब हामी अध्याय 7 विवरणसहित देख्नेछौ, म यहाँ यो भन्न चाहन्छु कि हारून र उसका छोराहरूले र पुजारीहरूले मेल बलिको तिनीहरूको भाग छाती र काँध पाउँदथ्यो। छातीले हाम्रो निम्ति ख्रिष्टको प्रेमलाई बताउँछ र काँधले ख्रिष्टको शक्ति र सामर्थ्यको बताउँदछ। उहाँले जस्तै ठूलो महान पापीलाई बचाउन उद्धार दिन सक्नुहुन्छ, जति नै ठूलो महान ठूलो पापीलाई बचाउन उद्धार गर्न उहाँ सक्नुहुन्छ। यही नै ख्रिष्टमा हाम्रो भाग हो कि हामी उहाँलाई सुन्छौं, कि उहाँलाई आफ्नो मेलबलीमा हामी सुन्छौ। यसपछि हामीले विचार अध्यायतिर पनि प्रवेश गरौं। यहाँ मुख्य विषयको रूपमा देख्छौ पाप बलि। यो पाप स्वभावको रूपमा हो। यो पहिलो मिठो बासना नदिने बलिदान हो। तीन मिठो बासनाको भेटी वा बलिहरूले उहाँको सबै महिमित चरित्रमा ख्रिष्टको व्यक्तिको प्रस्तुत गर्दछ। दुई मिठा बासना रहितको बलिहरू पापको निम्ति क्रूसमा ख्रिष्टको कामको प्रस्तुत गर्दछ। पाप बलिले पाप स्वभावको रूपमा बताउँछ। दोष बलिले पाप क्रिया वा व्यवहारको रूपमा बताउँदछ। हेर्नुहोस् त, मानिस स्वभावले नै पापी हो र तिनी पाप काम गर्दछन्, त्यसकारण तिनी पापी हो। तिनी त्यही गर्छ जुनी तिनी गर्छ, किनभने तिनी स्वभावैले पापी हुन्। त्यहाँ थुप्रै पाप बलिको ध्यान खिच्ने विशेषताहरू छन् जुनले यसलाई अरू बलिहरूबाट अलग छुट्याउँदछ र यसको महत्वको भिन्नता देखाउँदछ। पहिलो विशेषता, यो पाप बलिको बारेमा अरू बलिहरूको तुलनामा सबभन्दा लामो विवरण दिइएको छ। यो अरू कुनै पनि चार बलिहरू भन्दा दुईपल्ट लामो विवरण हो। होम बलि 17 पदहरूमा उल्लेख छन् र अन्न बलिहरू 16 पदहरूमा उल्लेख छन्। मेल बलि 17 पदहरूको र दोष बलि 19 पदहरूमा उल्लेख छ। अनि यो पाप बलि 35 पदहरूमा उल्लेख छ। अनि दोस्रो विशेषता, पाप बलि बिल्कुलै नयाँ भेटी हो। यस समयसम्म त्यहाँ पाप बलिको कहिले पनि रेकर्ड छैन, मतलब शास्त्रमा कहीँ पनि यसको उल्लेखको रेकर्ड छैन। अनि तेस्रो विशेषता, व्यवस्था दिएको समयबाट यो सबभन्दा महत्वपूर्ण र मुख्य बलिदान वा भेटी बन्यो। तपाईलाई थाहा छ, मानिसहरू व्यवस्था दिनुभन्दा पहिले पापी थिए, तर वास्तवमा यो नै व्यवस्था हो जुनले मानिस पापी थिए भन्ने कुराको प्रकट गरिदियो। पाप बलिहरू सबै चाडहरू अवधिमा चढाइन्दथ्यो, जस्तै निस्तार, पेन्टिकोस्टको तुरैहरू र झुप्रेबासको चाडहरूमा चढाइन्दथे। यो प्रायश्चितको महान दिनमा चढाइन्दथ्यो, जुनलाई योम किपुर भनिन्छ। यसले प्रधान पुजारीलाई पवित्रको पनि महा पवित्र स्थानमा ल्याउँथ्यो। अनि चौथो विशेषता यो होम बलिको विपरीतमा छ। यद्यपि यो उही स्थानमा चढ़ाइए पनि लेबी 6:25 पदमा भनिएको छ, हारून र त्यसका छोराहरूलाई यसो भन, पाप बलिको व्यवस्था यही हो, जुन ठाउँमा होम बलि मारिन्छ त्यसै ठाउँमा परमप्रभुको सामने पाप बलि मारियोस्। यो महान पवित्र हो। जहाँ होम बलिको काम सकिन्छ पाप बलि आरम्भ हुन्छ। होम बलिले ख्रिष्ट को हुनुहुन्छ भन्ने कुरा बताउँछ। पाप बलिले बताउँछ ख्रिष्टले के गर्नुभयो। होम बलिमा ख्रिष्टले परमेश्वरको उच्च र पवित्र स्तरको मागलाई पूरा गरी दिनुहुन्छ। पाप बलिमा ख्रिष्टले मानिसको गहिरो र असहाय आवश्यकताको पूरा गरिदिनुहुन्छ। होम बलिमा हामी ख्रिष्टको अनमोलता देख्छौं। पाप बलिमा हामी पापको घृणाको देख्छौं। होम बलि स्वैच्छिक भेटी थियो मित्र, तर पाप बलि चाहिँ आज्ञा गरिएको भेटी वा बलि थियो। होम बलि धुवाको रूपमा माथि उक्लि जान्थ्यो, पाप बलि चाहिँ खनाइन्थ्यो। होम बलि चाहिँ माथि जान्थ्यो भने पानी तल जान्थ्यो। हजुर, म यस चार अध्यायमा यस चार अध्यायको रूपरेखा दिन्छु। अध्याय 4-5 पदमा मिठो बासना रहित भेटी वा बलिको हामी देख्छौ। अनि यो चार अध्यायमा जुन पाप बलि उल्लेख छ यो पाप स्वभावको रूपमा हो। 4:1-2 पदमा हामी देख्छौ अजानको पाप, 3:12 पुजारीहरूको पाप, 13:21 पदमा समुदायको पाप, 22:26 पदमा शासकको पाप, अनि 27:35 पदमा आम मानिसको पापहरू। यसपछि 6:24-30 पदमा देख्छौ पाप बलिको व्यवस्था। आउनुहोस् सबभन्दा पहिले अजानको पापको विषय हेर्दै अगाडि बढौ। लेवी 4:1-2 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई यसो भन, जब परमप्रभुले मनाइ गर्नुभएका कुनै कुरामा कसैले अजानमा पाप गर्छ। हजुर, यहाँ मुख्य जोड चाहिँ अज्ञानतामा वा अजानमा गरिएको पाप हो। यदि कुनै मानिसले जानबुझमा पाप गर्यो भने यो भेटी यो बलि व्यर्थ हुँदथ्यो, कति पनि उपयोगी हुँदैनथ्यो। हेब्रू 10:28 पदमा भनिएको छ, मोसाको व्यवस्था लत्याउने मानिस 2 वा 3 जना गवाहीहरूको कुराले दया बिना मर्दछ। यसले यो तथ्यको प्रकट गर्दछ, त्यस व्यक्तिको लागि कुनै उद्धार मुक्ति छैन जसले येशूलाई जानी जानी इन्कार गर्दछ। हेब्रू 10:26-27 पदमा भनिएको छ, किनकि हामीले त्यसको ज्ञान पाएपछि पनि जानी जानी पाप गर्दछौ भने त पापहरूको निम्ति दण्डको भयानक प्रतिज्ञा र विरोधीहरूलाई भस्म गर्ने अग्निको प्रचण्डता बाहेक फेरि कुनै बलिदान बाँकी रहँदैन। अजानको पापले त्यो दबेको सत्यताको प्रकट गर्दछ कि मानिस स्वभावले पापी हुन्छ। मेरो मित्र, मैले यो तपाईँलाई भन्न पर्छ, चाहे तपाईँलाई थाहा होस् या नहोस्, तपाईँ स्वभावले पापी हुनुहुन्छ अनि म पनि स्वभावले पापी छु। त्यही नै कारण हामी कहिले कहीँ पापको क्रियाहरू गर्दछौ। मित्र, चाहे धनी होस्, चाहे गरीब, चाहे ठूलो, चाहे सानो, चाहे शिक्षित चाहे अशिक्षित, सबै पापी मानिसहरू हुन्। पाप प्रति परमेश्वरको मनोवृत्ति फेरिएको छैन, बदलिएको छैन। हामी परमेश्वरको इच्छाको विपरीतका कुराहरू यस कारणले गर्छौ किनभने शारीरिक मानिसको निम्ति परमेश्वरलाई खुशी तुल्याउने कुनै पनि काम गर्न असम्भव छ। शारीरिक मानिससँग त्यो योग्यता क्षमता छैन, तिनी स्वभावले पापी हुन्। यी पापहरू मानिसको ध्यानतिर खिच्न आवश्यक छ। चाहे जसले पाप गरोस् त्यो पापै हो। पाप बलिले पापको गहिरो कायलता वा दोष सिद्धि दियो। यस दोष सिद्धि कायलता मानव जातिको साहित्यमा आक्षेप गर्दछ। मानिसको गहिरो दोषी विवेकको पर्याप्त उपचारको सुझाव दिनभन्दा पहिले लक्षण पत्ता लगाउनु पर्छ। भजनकार दाउदको चित्कार सुन्नुहोस्। भजन संग्रह 139:23-24 पदमा भन्छन्, हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय बुझ्नुहोस्, मलाई खार्नुहोस् र मेरो विचारहरू जाँच्नुहोस् र हेर्नुहोस् ममा दुराचारका केही कुरा रहेछ कि रहेनछ र मलाई अनन्तको चालमा डोर्याउनुहोस्। अनि भजन संग्रह 51:4 पदमा फेरि भन्छन्, तपाईँको विरूद्ध केवल तपाईँकै विरूद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जो खराबी छ त्यही गरेको छु। तपाईँ बोल्नुहुँदा ठिक र इन्साफ गर्नुहुँदा मुनासिब ठहरिनुहुन्छ। त्यही नै कारण मानसिक रोगको चिकित्सक कहाँ जान भन्दा येशु कहाँ जान म प्राय गरेर सल्लाह दिन्छु। धेरै मानिसहरू दोषी भावनासँग आज मानसिक रोगको चिकित्सक साइक्रिस्ट कहाँ जान्छन्। मानिसहरू यस्तो विचार गर्दछन् कि मानसिक रोगको चिकित्सक र मनोवैज्ञानिकसँग त्यो कला छ जुन परमेश्वरको वचनले प्रकट गर्दैन। म सोच्दछु यो गलत विचार हो। परमेश्वरको वचनसँग आज मानिसको लागि उपचार छ। यदि तपाईसँग समस्या छ र तपाईँ दोषी विवेकले दिक्क पारिनु भएको छ, व्याकुल हुनुभएको छ भने वा व्यक्तित्व समस्यासँग दिक्क हुनुभएको छ भने किन तपाईँ प्रभु कहाँ गएर यसरी चित्कार छोड्नुहुन्न, हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदय बुझ्नुहोस्, मलाई खानुहोस् र मेरो विचार जाँच्नुहोस् र हेर्नुहोस् ममा दुराचरण केही रहेछ कि रहेनछ। मेरो मित्र, हाम्रो समस्या हाम्रो आमाले हामी सानो हुँदा चाहिएको पर्याप्त प्रेम दिनु भएन त्यसकारण होइन। हाम्रो समस्या यो हो कि हामी स्वभावले पापी हौ, त्यसकारण परमेश्वर कहाँ जाऊ र त्यो कुरा उहाँलाई बताऊ। अजानका पापहरू ती क्रियाहरू थिए जुन ती व्यक्तिहरूले पाप गरेको समयमा जानेका थिएनन् कि त्यो पाप थियो। भजन संग्रह 19:12 पदमा भनिएको छ, आफ्ना भूलहरू कसले सम्झन सक्छ, गुप्त दोषहरूबाट मलाई शुद्ध पार्नुहोस्। ओ मित्र, हामी पापी मानव हौं भनी परमेश्वर कहाँ पश्चाताप गर्न कति धेरै जरूर छ। यदि तपाईँले पश्चाताप गर्ने कुनै विशेष पाप सम्झन सक्नु भएन भने खालि तपाईँ पापी हुनुहुन्छ भन्ने तथ्यमा पश्चाताप गर्नुहोस्। यदि कोही मानिसले अचानक अज्ञानतामा अजानमा पाप गरियो भने परमेश्वर उसको छुटकाराको निम्ति प्रबन्ध बनाउनुभयो। उहाँले गन्ती 35:11 अनुसार शरणको सरहरूको स्थापन गर्नुभयो। मेरो मित्र, परमेश्वरसँग तपाईँको निम्ति पनि शरण स्थान छ, उहाँसँग तपाईँको निम्ति उपचार छ, समाधान छ। पहिलो युहन्ना 2:1 पदमा पवित्र धर्म शास्त्रले भन्दछ, हे मेरो साना केटाकेटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्दछु। कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो एक सहायक हुनुहुन्छ अर्थात धार्मिक येशु ख्रिस्ट। पावल स्पष्ट गर्छन् कि तिनी पापीहरूको मुख्य पापी थिए, पापीहरू मध्ये पनि मुख्य पापी, र कसरी तिनले कृपा पाए। तिनी ईश्वर निन्दक थिए र तिनी परमेश्वरको र परमेश्वरका जनहरूलाई सताउने व्यक्ति थिए, तर उसले कृपा पाए किनभने तिनले अविश्वासमा अन्जानमा अज्ञानतामा त्यस्तो क्रियाहरू त्यस्ता पापका क्रियाहरू गरेथे त्यस्ता पापका क्रियाहरू गरेथे। तिनी निरन्तर आफ्नो भनाइलाई जारी राख्छन्। पहिलो तिमोथी 1:14 पदमा हाम्रा प्रभुको अनुग्रह ख्रिष्ट येशुमा भएका विश्वास र प्रेमको साथ अति प्रशस्त मात्रामा बढ्यो। यो वचन विश्वास योग्य र हर प्रकारले ग्रहण योग्य छ कि ख्रिष्ट येशु संसारमा पापीहरूलाई उद्धार गर्न आउनु भएको हो। तिनीहरू मध्ये म चाहिँ मुख्य हुँ। मेरो प्रिय मित्र, प्रभु येशुमा आउन भन्दा पहिले मेरो जीवन यति धेरै खराब थियो। पापमा र अन्धकारका कामहरूमा डुबेर प्रभुको इच्छा विरूद्ध हिँडिरहेको थिएँ। तर एक दिन त्यस्तो समय आयो, मैले येशूलाई पाएँ। त्यस दिनदेखि आजसम्म जब म विगतका ती दिनतिर हेर्छु, मैले गरेका ती कुराहरूको निम्ति म आफैलाई घृणा गर्छु। परमेश्वरलाई धन्यवाद होस्, मित्र, त्यहाँ पाप बलि छ, ख्रिस्ट मेरो निम्ति मर्नुभयो र म उहाँ कहाँ गएर यी हरेक कुराहरूको बारेमा भन्न सक्छु, मेरो हृदयका कुराहरूलाई उदाङ्ग गर्न सक्छु। उहाँले मलाई क्षमा दिनु हुन्छ किनभने उहाँले क्रुसमा मेरो सबै पापहरूको इन्तजाम गरिसक्नु भएको छ। पाप बलिले हामीलाई सिकाउँछ कि हामीले आफूलाई हेर्नुपर्छ जसरी परमेश्वर हामीलाई देख्नुहुन्छ। यसले हाम्रो अगाडि पापको विवेक र हाम्रो आफ्नै अयोग्यताको ज्ञानको ल्याउँदछ, तर उही समयमा परमेश्वरको प्रबन्धको व्यवस्थाको पनि। भजन संग्रह 32:5 पदमा भनिएको छ, तब मैले आफ्नो पाप तपाईँमा प्रकट गरे र मेरो अधर्म मैले लुकाएको छैन। मैले भने म आफ्नो अपराध परम प्रभुको सामुने स्वीकार गर्नेछु र तपाईँले मेरो पापको अधर्म क्षमा गर्नुभयो। यसले दोषी विवेक भावनाको उठाइ लाँदछ। पाप बलिले यसको आफ्नै अपर्याप्तताको सिकायो। भजन संग्रह 40:6 पदमा भनिएको छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, होम बलि र पाप बलि तपाईँले चाह गर्नु भएन। यसले पापको लागि उहाँको क्षमाको लागि परमेश्वरको पूर्ण सन्तुष्टतिर बाटोको औलाउँदथ्यो, संकेत गर्दथ्यो। हिब्रू 10:19-22 पदमा भनिएको छ, यसै कारण हे भाइयो, येशूको रगतले त्यस नयाँ र जीवित मार्गबाट पवित्र स्थानमा प्रवेश गर्न हामीलाई साहस भएको छ। त्यस नयाँ र जीवित मार्गबाट जो पर्दा अर्थात उहाँको मासुद्वारा हाम्रो निम्ति स्थापन गर्नुभएको छ र परमेश्वरको परिवारमा मुख्य महान पुजारी हुनुभएको हुनाले हाम्रा हृदय खराब विवेकबाट सफासँग छर्किएको र हाम्रो शरीर चोखो पानीले पखालिएको भए हामी सच्चा हृदयसँग विश्वासको पूर्ण भरोसाले नजिक बढौं। अहिले तपाईँ र म पापीहरू उहाँको उपस्थितिमा साहसित आउन सक्छौ, किनभने येशू हाम्रो पाप लिनुहुन्छ र अरू त के अज्ञानता वा अजानको पापको निम्ति पनि। त्यो वास्तविकता हामीलाई थाहा छ। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8470-3567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।